सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा स्थानीय चुनावको तयारीमा जुटेको छ। पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी हुन लागेको रासोपाले स्थानीय तहमा उम्मेद्वार हुन चाहने उम्मेद्वारको लागि विभिन्न मापदण्ड र चरणहरू पार गर्नुपर्ने हुन्छ। त्यसको लागि रासोपाले स्थानीय तह उम्मेद्वार छनौट रूपरेखा 2083 को मस्यौदा प्रतिवेदन तयार पार्न समिति नै गठन गरेको थियो। सो समितिले प्रतिवेदन तयार पारेर पार्टीलाई बुझाइसकेको छ। उम्मेद्वार छनौटको रूपरेखा तयार पार्न बनेको समितिले प्रतिवेदनमा के कस्ता कुराहरू समावेश गरेको छ, उम्मेद्वार बन्न व्यक्तिले कुन कुन चरणहरू पार गर्नुपर्छ, आज हामी यही विषयमा कुराकानी गर्दैछौ। यसको लागि हामीसँग हुनुहुन्छ स्थानीय तह उम्मेद्वार छनौट रूपरेखा निर्माण समिति 2083 का सचिव आरके ढुंगना। आरके सर, स्वागत छ कार्यक्रममा। राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने उम्मेद्वारहरूको लागि विभिन्न किसिमको चरणहरू पार गर्नुपर्ने कुराहरू यहाँहरूले चाहिँ पेश गरेको अथवा पार्टीलाई बुझाएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। कुराकानीको शुरूआत यसैबाट गरौं। रासोपा पहिलो पटक स्थानीय तहको निर्वाचनमा आगामी निर्वाचनमा सहभागी हुँदैछ, के प्रावधानहरू राख्नु भएको छ यहाँहरूले?
धन्यवाद सचिव। पनि अब मुख्य त राष्ट्रिय स्वतन्त्र पार्टी यो अब आउने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। त्यही सिलसिलामा हामीले उम्मेद्वार छनौटको रूपरेखा तयार गरेर पार्टीलाई हिजो बुझायौं र पार्टीले सर्वसम्मत रूपमा यसलाई पारित पनि गरेको छ। सम्भवतः परिमार्जन हामीले जे बुझाएको त्यही नै पारित भएको छ। अब यसको मैले अलिकति भूमिकामा रहँदै गर्दाखेरि चाहिँ के त भन्दाखेरि मुख्य कुरा भनेको पार्टीले 35,221 जना जुन जनप्रतिनिधि स्थानीय तहमा निर्वाचित हुन्छन् त्यसको लागि चाहिँ एउटा विधि बिना चाहिँ हामी सम्भव हुँदैन भन्ने लाइनबाट नेता हाबी हुने होइन, अब चाहिँ नीति हाबी हुनुपर्छ अथवा विधि हाबी भयो भने मात्रै हामीले खोजेको लोकतन्त्र हामीले खोजेको नागरिकको एउटा चासो र चिन्ताको सम्बोधन गर्न सक्छौँ र त्यसबाट मात्रै स्थापित प्लस नेतृत्व भएका अथवा दिन सक्ने जनताले रुचाएका सत्य मान्छेहरू चाहिँ कन्याकामा आउँछन् भन्ने मोटोबाट हामी प्रभावित छौँ र यही सिलसिलामा हामीले जुन एउटा रूपरेखा बनाएका छौँ त्यसले चाहिँ केही कुराहरू पूर्व शर्तको रूपमा चाहिँ हामी राखेका छौँ। त्यो भनेको स्थानीय तहको उम्मेद्वार हुँदै गर्दाखेरि हामीले चारवटा फन्डामेन्टल कुरा, एउटा भनेको लिडरसिप एकाडेमीको कुरा हामीले गरेका छौँ, त्यसभित्र नेतृत्व विकासदेखि लिएर लिडरसिपसँग सम्बन्धित धेरैवटा अवयवहरूमा चाहिँ हामीले मार्किङ गरेका छौँ। त्यसपछि दोस्रोमा चाहिँ हामीले पोलिटिकल प्रोक्सिमिटी भन्छौँ, त्यो भनेको चाहिँ राजनीतिक निकटता त्यो पार्टीसँग त्यो समाजसँग अथवा उसको पेसा अनुभव त्यहाँ रहँदाखेरि उसको अन्य पेसामा रहँदाखेरि गरेको कन्ट्रिब्युसन यी सबै कुरालाई चाहिँ हामीले त्यहाँ मापन गर्छौँ। तेस्रो भनेको चाहिँ समावेशिता, किनभने हाम्रो अहिलेको संविधानको मूल मर्म भनेको पनि समावेशीलाई ध्यान दिएर नै जाने भन्ने नै छ, त्यसलाई नै हामीले केन्द्रित गर्छ। समावेशीभित्र पनि महिलालाई अलिकति बढी प्रायोरिटी गरेर पछाडि पारिएका जातजाति युवा मधेसी मुस्लिमहरूको चाहिँ भावनालाई समेट्ने गरी हामीले छुट्टै माग गरेका छौँ भने चौथोमा चाहिँ हामीले प्राइमेरी इलेक्सन जुन हाम्रो राष्ट्रपाको एउटा छुट्टै पहिचान पनि हो, विविध कारणले अस्तिको निर्वाचनमा हामीले यसलाई कार्यान्वयन गर्न सकेनौँ तर अब आउने स्थानीय तह निर्वाचनमा चाहिँ प्राइमेरी इलेक्सनलाई पनि एकदमै हामीले केन्द्रमा राखेर सबभन्दा बढी वेटेज पनि प्राइमेरी इलेक्सनकै छ, यसरी हामी गइरहेका छौँ सर।
हजुर, यहाँले नम्बरै दिएर चाहिँ प्रतिवेदन बुझाउनु भएको छ, सय अङ्क
नम्बरै दिएर हामीले हरेक इन्डिकेटरहरूमा हामी कसरी जान्छौँ भन्ने हिसाबले त्यसका जस्तै लिडरसिप एकाडेमीभित्र मोडुलहरू हामीले प्रस्ताव गरेका छौँ, न्यूनतम रूपमा के कुराहरू सिक्ने भनेको जस्तै उदाहरणको लागि वडा या पालिकाको प्रमुख बन्दै गर्दा अध्यक्ष मेयर उपमेयर अथवा अध्यक्ष उपाध्यक्ष बन्दै गर्दाखेरि चाहिने फन्डामेन्टल कुरा र एज अ होल हामीले तिनवटा कुरा सेक्सनलाई डिभाइड गरेका छौँ, जस्तै कि आधारभूत रूपमा जनप्रतिनिधि बन्दै गर्दाखेरि सिक्नुपर्ने कुराहरू के हुन्छ जसमा हामीले एउटा मोडुलमा त्यसलाई राखेका छौँ। त्यसपछि चाहिँ तहगत रूपमा जस्तै चाहिँ लिडरसिपको रूपमा जानको लागि चाहिँ के कुरा आवश्यक छ, वडा अध्यक्षको लागि छुट्टै पालिकाको प्रमुखको लागि छुट्टै यसरी गरेका छौँ भने अनि त्यसपछि चाहिँ अन्य फेरि विषयगत कुराहरू छ जस्तै उपमेयरको लागि चाहिँ जस्तै मेलमिलापदेखि लिएर छुट्टै उपमेयरको लागि संविधानले छुट्टै कार्य अधिकारहरू कार्यक्षेत्रहरू तोकेको छ भने त्यसरी हामीले चाहिँ यसलाई चाहिँ खण्ड खण्ड गरेर लिडरसिप एकाडेमीलाई हामीले पाठ्यक्रम र परीक्षणको मोडुलहरूलाई पनि प्रस्ताव गरेका छौँ।
मैले यसैमा जोडिहालेँ, यहाँले लिडरसिप एकाडेमीका कुरा गर्दाखेरि वैचारिक स्पष्टताका कुराहरू, स्थानीय सरकार सञ्चालन ज्ञान सिपका कुराहरू, योजनाका कुराहरू, योसँग अलिकति ज्ञान भएको कुरा भनिराख्नु भएको छ होइन। यहाँहरू पहिलो पटक स्थानीय तहको निर्वाचनमा जाँदै हुनुहुन्छ, वैचारिक स्पष्टता भन्नाले हिजोको दिनमा अरू पार्टीमा भए पनि राष्ट्रमा आइसकेपछि त्यही अनुसारको काम गर्नुपर्छ भन्नु खोज्नुभयो, अलिकति क्लियर गराइदिनु, किनभने अहिले यहाँहरूको चाहिँ संरचना स्थानीय तहमा छैन, यो बारे अलिक प्रश्न पारिदिनु न।
अब यसमा हजुरले वैचारिक स्पष्टताको कुरा गरिहाल्नु, हामी वैचारिक स्पष्टता संविधान र स्थानीय स्वायत्त शासनको कुरा त्यहाँ जोडेका छौँ। सबभन्दा पहिला त वैचारिक स्पष्टताभित्र नेपालको वर्तमान संविधान र अहिलेको हामीले जुन एउटा प्रिन्सिपलमा देश चलाइरहेछौँ यसको चाहिँ मूल मर्ममा दायाँ हुँदैन भन्ने नै हाम्रो पहिलो वैचारिक स्पष्टता हो। त्यसमा नेपालले हामीले विश्वव्यापी रूपमा गरेका कमिटमेन्टहरू, मूल्य मान्यताहरू अथवा मौलिक हक समेत र राज्यका निर्देशक सिद्धान्तहरूको एक हिसाबले भन्यो भने प्र्याक्टिकल नलेज हुनुपर्छ भन्ने लाइनलाई जोडेका छौँ। दोस्रोमा हजुर जोडिहाल्नु भयो पार्टीको उम्मेदवार अथवा पार्टीको तर्फबाट चाहिँ प्रतिनिधित्व गर्ने भएको हुनाले गर्दा राजनीतिक पार्टी हुनुको नाताले पार्टीले लिएका मूल्य मान्यता, पार्टीको विधान अथवा अर्को हिसाबले भन्यो भने अस्ति हामीले जुन दुई तिहाईको मत प्राप्त गर्दै गर्दाखेरि जुन रूपमा हामीले वाचापत्र सार्वजनिक गरेका थियौँ त्यो पार्टीको वाचापत्र चाहिँ एक हिसाबले भन्ने हो भने अब हामी सबभन्दा ठुलो पार्टी र झन्डै झन्डै दुई तिहाई मत प्राप्त पार्टी भएको हिसाबले गर्दाखेरि पाँच वर्षको यो खास एक हिसाबले भने राष्ट्रिय वाचापत्र नै हो
हजुर
होइन। त्यसमा पनि चाहिँ स्पष्टता हुनुपर्छ र अर्को हामीले चाहिँ एक हिसाबले भन्यो भने यसको नैतिक मापदण्डलाई चाहिँ अलिकति कठोर तरिकाले नै हामीले यसलाई राख्नुपर्छ भनेर भ्रष्टाचारमा शून्य सहनशीलताको कुरादेखि लिएर ऊ प्रजनपन्थी बन्दै गर्दा न्यूनतम सुविधाको चाहिँ प्रयोग गर्ने कुराहरू, मिदी शासनमा जाने कुराहरू, जनमुखी भएर ऊ जानुपर्ने कुराहरू र शासनमा गइसकेपछि अथवा जनप्रतिनिधि भइसके पछाडि नेता सेवक बन्नुपर्छ, ऊ शासक होइन भन्ने कुरालाई कठोर तरिकाले मापदण्ड बनाएर जानुपर्छ भन्ने लाइनले वैचारिक स्पष्टतामा हामीले टोकेको छौँ।
यहाँले समावेशितामा 10% कुरा मात्र गर्नुभएको छ
एक्ज्याक्टली हजुर,
यो अलिक कम भयो कि के छ स्थिति?
होइन यसमा अलिकति नम्बरिङको पनि म हजुरलाई भन्दै आएको अब लिडरसिप एकाडेमीलाई हामीले 25 मार्क्स राखेका छौँ होइन, किनभने मूल भनेको चाहिँ नेतृत्व नै हो, नेतृत्व गर्न चाहने हो त्यहाँनिर र जनप्रतिनिधि भने भएर गइसके पछाडि चाहिँ सही तरिकाले जनताले सोचे जस्तो गरी नेतृत्व प्रदान गर्न सक्छ भने मात्रै हुन्छ, त्यसको लागि केही खुबीहरू केही सिपहरू चाहिन्छ, त्यही भएर 25 मार्क्स राखेका छौँ। दोस्रो भनेको पोलिटिकल प्रोब्लेमेटी, त्यो भनेको राजनीतिक निकटताका कुरा चाहिँ विगतमा गरेको ज्ञानशिप अनुभव, पेसागत अनुभव, त्यसले गरेको समाजमा ल्याएको एउटा चाहिँ योगदान, पुर्याएको योगदानदेखि लिएर यी सबै कुराहरूलाई हामीले अर्को 50 मार्क्स दिएका छौँ भने समावेशितामा चाहिँ हामीले 10 मार्क्स दिएका छौँ। अब यसमा चाहिँ के छ त भन्दाखेरि चाहिँ अब दुई तिनवटा कुरा, एउटा भनेको चाहिँ पहिला हाम्रो अगाडि बढेको रूपरेखामा त जम्मा 5 मार्क्समा चाहिँ थियो, 5 मार्क्समा पनि थियो
हजुर,
त्यसलाई हामीले यसपालि चाहिँ समावेशितामा चाहिँ अब मुख्यतः युवा र महिलालाई अलिक बढी 30% चाहिँ हामीले ल्याउनुपर्छ, कम्तीमा 33% टार्गेट राख्नुपर्छ भनेर हामीले यसलाई चाहिँ ठ्याक्कै डबल बनायौँ। अब त्यसमा चाहिँ अब लैङ्गिक समानताका कुराहरू, सामाजिक पहिचानका कुराहरू अथवा एक हिसाबले भने जनसाङ्ख्यिकीय प्रतिनिधित्व गर्ने कुराहरू जुन चाहिँ पछाडि पारिएका कल्चरहरूलाई छुट्टै मार्क्स हामीले प्रदान गरेका छौँ। त्यसपछि कार्यकारी पदमा महिलाले आकाङ्क्षी भयो या दावी गर्यो भने स्वतः उसलाई अलिक बढी नम्बर दिने गरी हामीले गरेका छौँ। युवा आयो या विदेशबाट फर्किएका रिटर्निजहरू होइन आउनु भएर उहाँहरूले चाहिँ म कन्ट्रिब्युसन गर्छु त्यसलाई भन्नु भने उहाँलाई छुट्टै गरी नम्बर दिएका छौँ। अपाङ्गता र विपन्न वर्गलाई पनि हामीले चाहिँ थप नम्बरको गरेका छौँ भने हाम्रो नेपालको हिसाबले आन्तरिक भौगोलिक वञ्चितीकरण परेका जस्तै कर्णाली जस्ता ठाउँहरू अलिक विकट ठाउँहरूबाट चाहिँ जनप्रतिमा आउने र उहाँले सीमान्तकृत भूगोलबाट आउनु खोज्नुभयो भने उहाँलाई चाहिँ छुट्टै नम्बर पनि हामीले दिएका छौँ।
यसै प्रारम्भिक निर्वाचनका कुरा गर्नुभएको छ, यो कुरा योभन्दा अगाडि भर्खरै सम्पन्न भएको निर्वाचनमा पनि यहाँले अवलम्बन गर्नुभयो, अलिकति विवादित भएको थियो, यसलाई अझै अलिकति परिष्कृत ढङ्गले अगाडि बढ्नको लागि नयाँ प्रावधान गर्नुभएको
छ। यसमा दुई तिनवटा कुरा, एउटा चाहिँ के हो त भन्दाखेरि प्राय प्रारम्भिक निर्वाचन भनेको मुख्यत आफ्नो जनप्रतिनिधि पार्टीबाट आउने जनप्रतिनिधि उम्मेद्वार भनौँ ऊ चाहिँ आन्तरिक लोकतन्त्रबाट लोकतन्त्रको अभ्यासबाट आउनुपर्छ भन्ने लाइनबाट हामीले सुरुबाट नै यसलाई अलिक बढी चाहिँ उठाएका थियौँ। अब विभिन्न कारणले गर्दाखेरि हामीले केही त प्राइमेरी इलेक्सनको कामहरू गऱ्यौँ अगाडि, जस्तै यो यो उपनिर्वाचन क्रममै अभ्यास गरेका छौँ, पछि हामीले गर्न सकेनौँ, यसलाई अलिकति परिष्कृत गरेर यसलाई चाहिँ हामीले दुई तिनवटा कुरा यसलाई मैले भन्नुपर्छ। एउटा क्रियाशील मतदाताहरूले अथवा समय निर्वाचन क्षेत्रभित्रका मतदाताहरूले चाहिँ हाल्ने मतलाई एउटा एक खालको भार दिएका छौँ, त्यो चाहिँ सबभन्दा बढी दिएका छौँ। जस्तै मानौ वडा अध्यक्ष बन्नको लागि त्यो वडाभित्रका क्रियाशील सदस्य अथवा पार्टी सदस्यहरूले दिने मत, त्यसलाई चाहिँ हामीले 75% सबभन्दा बढी चाहिँ अङ्कभार भनेर तोकेका छौँ होइन। त्यसपछि अर्को चाहिँ हामीले मध्यवर्ती साङ्गठनिक मतदाता भनेका छौँ, त्यो भनेको छौँ त्यही क्षेत्रभित्र चाहिँ वडा र पालिका कमिटीमा बालवाला पदाधिकारी तथा सदस्यहरू र त्यहीँबाट जिल्ला र केन्द्र तहसम्म रहेका सदस्यहरू भनेर भनेका छौँ होइन। अनि अर्को भनेको विशिष्ट मतदाता भनेर चाहिँ त्यो पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी वा केन्द्रीय कमिटीका सदस्य र सङ्घीय सांसदहरूले दिने मत होइन। यसरी तिनवटा कुरामा डिभाइड गरेर यसलाई हामीले गरेका छौँ। यसको अर्को के छ त भन्दाखेरि जस्तै हामीले पार्टीको चाहिँ प्राइमरी इलेक्सन गर्दै गर्दाखेरि जुन कुल मतदाता छ त्यो क्षेत्रको त्यसको कम्तीमा 1% पार्टी मतदाता भएपछि मात्र यो चाहिँ फेरि लागू हुने गरी गरेका छौँ। 1% भन्दा कम पार्टी सदस्य छ भने त्यहाँ चाहिँ फेरि प्राइमरी इलेक्सनको खासै कुनै।
अनि अर्को कुरो यसै यहाँले चाहिँ पहिला चाहिँ प्राइमरी निर्वाचनको 50% अङ्कभार दिनुभएको थियो, अहिले घटाउनु हो,
अहिले 40% पनि बढायौँ
हजुर,
अनि त्यसले गर्दाखेरि चाहिँ यो 40%
यो गर्दै गर्दाखेरि अर्को कुरा महत्वपूर्ण कुरा यहाँले राख्नु भएको छ क्यान्डिडेट क्लब र लिडरसिप एकाडेमीको कुराहरू पनि, यो पनि उत्तीर्ण हुनुपर्ने कुरा गर्नुभएको छ, यो बारेमा अलिकति प्रश्न पारिदिनु न।
यसमा अब हामीले के भनेको छौँ क्यान्डिडेट क्लबमा उत्तीर्ण हुने कुरा चाहिँ के छ त भन्दाखेरि राज्यले तोकेको न्यूनतम यो योग्यता छ, कानुनी योग्यता, अन्य योग्यताहरू अथवा अयोग्य हुन नसक्ने जुन प्रावधान अन्तर्गत पास हुने कुरा छ, त्यो मार्फत आएका व्यक्तिहरू अथवा त्यो सर्ट लिस्टमा परेका सबैजना चाहिँ उम्मेद्वार कलममा अब पास हुन्छन् होइन। जस्तै अयोग्य छ, कुनै भ्रष्टाचारमा चाहिँ आरोप लागेको छ अथवा कुनै अपराधिक छ अथवा चाहिँ फौजदारी मुद्दा छ, अब कतिपय त हामीले त्यस्तो प्र्याक्टिसहरू पनि देख्यौँ नि त विगतमा, त्यसलाई रोक्नको लागि चाहिँ उम्मेद्वार कलममा जानुभन्दा अगाडि नै स्क्यानिङ हुन्छ, अनि त्यसपछि चाहिँ न्यूनतम ती योग्यताहरू पुगेको व्यक्तिहरूको त उम्मेद्वार कलममा चाहिँ उत्तीर्ण हुन्छन्। त्यसमा त्यो धेरै गाह्रो छैन, उसको चाहिँ कानुनी पाटो अलिक बढी हेर्ने, नैतिक पाटो अलिक बढी हेर्ने, भ्रष्टाचारका कुरा, फौजदारी मुद्दाको कुराहरू बढी हेर्ने हुन्छ। त्यसपछि पास भइसकेपछि हामीले लिडरसिप एकाडेमी मार्फत चाहिँ प्रशिक्षित गर्छौँ उहाँहरूलाई, हामीले बनाएका मोडुलहरूमा उहाँहरूलाई प्रशिक्षित गर्छौँ, सेक्टर रूपमा भर्चुअल र भौतिक उपस्थित दुइटैमा हामीले उहाँलाई तालिम दिइसके पछाडि त्यसको चरणबद्ध परीक्षाहरू हुन्छ। त्यो परीक्षामा चाहिँ हामीले न्यूनतम स्कोर भनेर अब यसको थप कार्यविधि पनि बन्दैछ यो लिडरसिप एकाडेमीको, अहिले हामीले न्यूनतम मोड्युलहरू र त्यो भित्र के सिकाउने भन्ने कुरा मात्रै पारित गरेका छौँ, त्यसको विस्तृत डकुमेन्ट चाहिँ फेरि हामी बनाउँछौँ। त्यसले चाहिँ न्यूनतम 5 मार्क्स होइन उत्तीर्ण नभएकालाई चाहिँ हामी फेरि त्यसपछिको चरणमा प्रवेश गर्न दिँदैनौँ होइन, त्यो भन्ने हिसाबले चाहिँ लिडरसिप एकाडेमीमा उत्तीर्ण हुनै पर्ने भनेर राखेको, किन पनि हो भने जस्तै राज्य सत्ताको एउटा अभ्यास गर्ने, जनप्रतिनिधि भएर जनताको इस्युमा काम गर्ने र मुख्यतः सबभन्दा बढी सेवक भएर काम गर्ने कुरामा होइन, हामीले भनेका न्यूनतम क्राइटेरियाहरूमा पनि पास गर्न नसक्ने व्यक्तिहरू चाहिँ उहाँले थप अभ्यास गर्नुभयो, थप अनुभव र ज्ञान प्राप्त गरेर नेक्स्ट फेजमा चाहिँ अथवा अर्को चुनावमा उहाँहरूले सम्भावना हुन्छ भन्ने लाइनले उत्तीर्णको कुरा चाहिँ यहाँ राखेको, अनि त्यो उत्तीर्ण भइसकेपछि मात्रै
हजुर। यसमा यहाँले एउटा कुरा स्पष्ट लेख्नु भएको छ, नेपाली राजनीतिमा व्याप्त नातावाद, कृपावाद र पैसाको चलखेललाई अन्त्य गर्दै योग्यता प्रणालीका आधारमा उम्मेद्वार छान्न राष्ट्रपतिले नयाँ मोडल तयार पारेको कुरा आइरहेका छन्। अझै अलिकति घचघचाउनु भयो पार्टीलाई,
होइन हाम्रो एकदम स्पष्टै लाइन छ, यो बीचमा आएका विशेष परिस्थितिले मात्रै हामीले यो कतिपय कुराहरू चाहिँ अब समयको पाबन्दीको कारणले पनि अन्य धेरै कारणले पनि हामीले यो सबै कुरालाई गर्न सकेनौँ, त्यो प्रति पार्टीले पनि र हामीले पनि क्षमा प्रार्थी नै गरेका छौँ। किनभने अब हुन त त्यो त्यसमा पनि एउटा बिजेपी हामीले बनायौँ, तर हामीले जुन एउटा नेपाली राजनीतिको शुद्धिकरणको अभ्यास जुन सुरु गरेका छौँ र नातावाद कृपावाद या नेताको वरिपरि घुमिएर मात्रै चाहिँ टिकट पाइन्छ या पैसाको चलखाबाट मात्रै टिकट पाइन्छ अथवा जुन खुरापाती राजनीति हुन्थ्यो त्यसकै विरुद्धमा उभिएको पार्टी हुनुको नाताले हामीले अहिले स्पष्ट रूपमा भनेका छौँ, अब पनि हामी विधिमा गएनौँ भने, अहिले पनि व्यक्ति प्रदान भयो भने अब चाहिँ राजनीति शुद्धिकरण हुँदैन, र अहिले जुन आशा हामीमाथि छ त्यो आशा चाहिँ निराशामा परिणत हुन्छ भनेर जुन 753 वटा पालिका र सबभन्दा बढी डेलिभरी दिने पालिका यो स्थानीय तह भनेको सबभन्दा बढी डेलिभरी दिने जनताको सुख दुःखको खासमा त सबभन्दा बढी साथ दिने चाहिँ तह भएको नाताले पनि चाहिँ हामीले स्थानीय तहलाई सबैभन्दा बढी व्यवहारिक सबैभन्दा बढी चाहिँ सुस्त अथवा चाहिँ योग्य जनप्रति मार्फतमा जानुपर्छ भनेर मेरिटोक्रेसीलाई सबैभन्दा चाहिँ हामीले केन्द्रमा राखेका छौँ र त्यही अन्तर्गत विधि अब सम्भवतः हजुरले त्यहाँ विधि सबै हेर्नुभयो भने नेपालको राजनीतिको अभ्यास सम्भवतः यो निकै एउटा राजनीतिक शुद्धिकरणको फड्को मार्ने र सही ट्र्याकमा ल्याउने यो विधि बन्छ र मेरो विचारमा भोलिको दिनमा अन्य राजनीतिक दलले पनि यसलाई सुधारे गरेर त्यो तरिकाले चाहिँ टिकट दिने प्रणालीमा जानुभयो भने समग्रमै राजनीतिक शुद्धिकरण हुन्छ।
हजुर, यहाँले राजनीतिक राजनीतिक शुद्धिकरणको कुरा गर्दै गर्दाखेरि यहाँले विभिन्न पार्टीबाट आउने व्यक्तिहरूको लागि अथवा नेताहरूको लागि कुलिङ पिरियडका कुरा पनि गर्नुभएको छ। हिजोको दिनमा पार्टी फेर्दै राजनीतिक हिसाबमा पार्टीमा प्रवेश गर्ने र पदहरू लिने त्यसले गर्दाखेरि फेरि पार्टीको निर्णय अनुसार नबढ्ने अगाडि नबढ्ने त्यस्ता कामहरू नगर्ने यस्ता किसिमको नेतृत्व पनि हामीले नेपालमा देख्यौँ होइन। यसलाई चाहिँ 90 दिनको यहाँहरूले चाहिँ कुलिङ पिरियडका कुरा गर्नुभएको चाहिँ अलि यति पर्याप्त छ यो टाइम पहिचान गर्नको लागि?
हजुर, अब यसमा दुई तिनवटा कुरा एउटा चाहिँ के हो त भन्दाखेरि आउने बित्तिकै अघिल्लो दिनसम्म अर्को पार्टीको नेता त्यसपछि भोलिपल्ट चाहिँ अर्को पार्टीबाट टिकट लिएर जाने जता राजनीतिक दलखेल हुने जुन कुरा छ त्यसमा चाहिँ हामीले अलिकति कटअप डेट चाहिँ राख्नुपर्छ भनेर चाहिँ यसमा धेरैवटा क्राइटेरियाहरू राखेका छौँ। मतदाताको हिसाबले पनि राखेका छौँ, उम्मेद्वार हुने कुराको हिसाबले पनि राखेका छौँ। अब यसमा हजुरले भने कुलिङ पिरियडको समयावधि कति पर्याप्त भन्ने कुरा चाहिँ हामीले के गरेका छौँ भन्दाखेरि नयाँ आउनेहरूलाई कम्तीमा पनि चाहिँ 90 दिनको कुलिङ पिरियड पाइन्छ पार्टी सदस्यता भएको त्यो चाहिँ उम्मेद्वार दिनको लागि हो। तर हामीले पूर्व शर्त के राखेका छौँ भने जुनसुकै व्यक्तिको पनि लिडरसिप एकाडेमी र यो उम्मेद्वारमा राखेका प्रोभिजनहरू चाहिँ पास गरेको हुनुपर्छ र प्राइमेरी इलेक्सनमा भाग लिएको हुनुपर्छ भन्ने लाइन राखेका छौँ। त्यही भएर दुईवटा कुरा, एउटा कुलिङ पिरियडले पनि चाहिँ उसलाई अलिकति चाहिँ समय दियो, 90 दिन समय दियो होइन, आउने बित्तिकै होइन कि कम्तीमा आएर पार्टी के हो, विधि के हो, सङ्गठन के हो, पार्टीले ल्याएको विचार के हो, कुन पद्धतिमा हिँड्छ भन्ने कुराको बेसिक नलेज जानेर प्राप्त हुने भयो। अर्को चाहिँ हामीले फेरि अनिवार्य के गरेका छौँ, लिडरसिप एकाडेमी त अन्य प्रोभिजनहरू चाहिँ उसले पार गर्नै पर्छ भनेर राखिसकेपछि के हुन्छ भन्दाखेरि उसलाई अब सही तरिकाले हामीले सोचेको तरिकाले चाहिँ उसलाई लिडरसिप डेभलपमेन्ट गर्न र पार्टीको विधि नीति र अहिले जुन हामीले विधि स्थापित गर्ने स्थिति बसाल्ने भनेर जुन सङ्कल्प गरेका छौँ त्यसप्रति प्रतिबद्ध बनाउनलाई चाहिँ यो समय पुग्छ भन्ने लाइनले नै हामीले
यहाँहरूले कुलिङ पिरियड राख्नु भएको छ। कहिलेकाहीँ के हुन्छ भने यो अहिले अब स्थानीय तहको निर्वाचनमा 35,000 भन्दा बढी सदस्यहरूलाई यहाँहरूले चाहिँ उम्मेद्वार बनाउनु पर्ने हुन्छ, त्यो किसिमको चाहिँ प्रावधान समेटेर यहाँहरूले किसिमको चाहिँ मसिदा तयार गरेर दिनुभएको छ। तर कहिलेकाहीँ योग्य व्यक्ति आइदिँदाखेरि नेतृत्वलाई हस्तक्षेप गर्न दिने अधिकार पनि दिनुभएको छ कि कहिले दिनुपर्ने
त्यस किन हुन सक्छ नि? मैले होइन 35,221 टोटल जनप्रतिनिधि चयन गर्दै गर्दाखेरि हुनुपर्ने विधिको चाहिँ मुख्य पार्टहरूमा मैले व्याख्या गर्दै गर्दाखेरि एउटा के भुल्नु हुँदैन भने कहिलेकाहीँ विशेष परिस्थितिको सृजना हुन्छ, त्यो भनेको विशेष योग्यताको हिसाबले पनि भनौँ या अन्तिम समयमा केही हुन्छ भनेर त्यो विधिलाई पनि असर नपर्ने किसिम बढीमा 15% अभ्यास चाहिँ केन्द्रीय कमिटी या सचिवालयले अन्तिम समयमा त्यो पनि चाहिँ समितिको सुझाव र सिफारिसमा मात्रै फेरि कहिलेकाहीँ त्यो विशेष परिस्थिति सृजना हुँदै गर्दाखेरि पनि समितिले यो कारणले यो तरिकाले यो व्यक्ति भनेर दिएको सुझावभन्दा बाहेक अरू सबै 85% चाहिँ विधिबाटै जानुपर्छ भनेर हामीले त्यहाँ राखेका छौँ र 15% अधिकार चाहिँ छुट्टै अधिकार विशेष व्यवस्था भनेर त्यहाँ हामीले तोकेका छौँ। तर त्यो विशेष व्यवस्था भनेको नि फेरि एकदमै चाहिँ यो अहिले जुन मापदण्डको पुरै प्रतिलाप हुने गरी होइन कि त्यसमा पनि न्यूनतम मापदण्ड त पुरा भएको हुन्छ, तर समितिले सिफारिस गरेको आधारमा 15% विशेष कार्य एउटा अधिकार चाहिँ हामीले केन्द्रीय समिति र सचिवालयले दिएको।
हजुर, यो त भयो स्थानीय तह उम्मेद्वार छनौटको लागि जुन रूपरेखा निर्माण गर्न यहाँले जिम्मेवारी दिएको थियो पार्टीको तर्फबाट, यहाँले प्रतिवेदन पनि पेश गरिसक्नुभयो। यहाँ त्यो मात्र नभएर सरकार पार्टी र सदनको समन्वय समितिको सदस्य पनि हुनुहुन्छ। अहिले सरकार पार्टी र सदनको जो समन्वय हुनुपर्ने हो त्यो कस्तो छ, सन्तोषजनक छ, पार्टीले कसरी लिएको छ, यहाँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ?
अब यसमा हामीले अहिले के छ भन्दा सरकार बन्ने बित्तिकै हामीले चाहिँ अब अहिलेसम्म बनेका सरकारहरू चाहिँ किन असफल भए भन्दाखेरि सरकार बने पछाडि पार्टी चाहिँ त्यसलाई ब्याकिङमा बसेर सपोर्ट गर्ने भन्दा पनि अन्य विभिन्न नचाहिने कामहरूमा लाग्यो पार्टी. पहिले चाहिँ पार्टीभित्रै सरकार ढाल्ने गरी लाग्यो होला, अथवा सरकार सपोर्ट गर्ने भन्दा पनि अन्य गतिविधि गरेर पैसा पैसा कमाउने अथवा विभिन्न गतिविधि हुन सक्ने भयो. त्यही भएर सरकार असफल भयो पहिला. यो कुरालाई हामीले एकदम गम्भीर ढङ्गले लिनुपर्छ भनेर पार्टीले सरकार बनाएको दिनबाट नै हामीले एउटा उच्च स्तरीय संयन्त्र बनाऊ, जुन संयन्त्रले चाहिँ पार्टीभित्र पनि विज्ञहरूलाई बेस ब्रेनहरूलाई समेटोस्, त्यहाँभित्र बस हो सरकारले गर्नुपर्ने गतिविधि, पार्टीले गर्नुपर्ने गतिविधि, सदनले निर्वाह गर्नुपर्ने भूमिका, जनताको चासो र चिन्तालाई त्यहाँ कसरी सम्बोधन गर्न सकिन्छ भनेर पर्याप्त छलफल होस् बस होस् एउटा. दोस्रो चाहिँ त्यो बसबाट आएको निचोडलाई चाहिँ सरकारमा रहेका मन्त्रीहरू, प्रधानमन्त्रीदेखि लिएर त्यही सांसदहरूलाई चाहिँ ओरिन्ट गरौँ अथवा सुझाव दियोस्, आवश्यक पर्छ भने प्रस्तुतिकरण गरोस् भन्ने लाइनले हामीले एउटा संयन्त्रको चाहिँ परिकल्पना गरेको थियौँ. त्यही अनुरूप चाहिँ गएको वैशाख 7 गतिको केन्द्रीय कमिटी बैठकले एउटा चाहिँ सरकार पार्टी र सदन समन्वयन समिति भनेको बनाएको छ महामन्त्रीको नेतृत्वमा, र अहिले हामी त्यसको चाहिँ अब कार्यविधि बनाएर अब हामी कार्यान्वयनको चरणमा छौँ. त्यो भनेको चाहिँ के हो त भन्दाखेरि, एउटा त अहिले सरकारले गरिएको गतिविधि एक हिसाबले पार्टीसँगै सल्लाह भएर नै भइरहेको छ, सभापति ज्यू लगायतको टिमसँग निरन्तर छलफलमा भएर नै काम भइरहेको छ होइन. कति अब यो सरकारले गरेको गतिविधिहरूमा विभिन्न प्रश्नहरू त उठ्छ, तर पार्टीले सकेसम्म कम विभाजित हुने गरी, कम चाहिँ जनतालाई असर गर्ने गरी जानुपर्छ भन्ने कुरामा पार्टी क्लियर छ. र हिजो मात्रैको बैठकले पनि जस्तै अहिले पछिसम्म आएको सुकुम्बासी लगायतको समस्यामा चाहिँ कम क्षति हुने गरी, नागरिकले कम गुनासो गर्ने गरी जानुपर्छ, र एक वर्षभित्रमा जो जो सुकुम्बासीहरूलाई अहिले हामीले उठाएका छौँ अथवा विभिन्न कारणले गर्दाखेरि चाहिँ सुकुम्बासी समस्या समाधान गर्नुपर्छ भन्ने लाइनमा पार्टी गएको छ, एक वर्षभित्र घाँस बाँस र कपासको सबै व्यवस्था त सरकारले गर्छ भनेर निर्देशन पनि गरिसकेको छ. अब म यही कुरालाई जोड्ने गर्दाखेरि के हो त भन्दाखेरि, एक त सरकारले गरिएको काम एउटा गतिमा गएको छ, तर हामीलाई के लागेको छ भने अझै योभन्दा बेटर गर्न सकिन्छ है. त्यसको लागि चाहिँ पार्टीले ब्याकिङमा बसेर सपोर्ट गर्नुपर्छ, सहयोग गर्नुपर्छ, समन्वय गर्नुपर्छ, र पार्टीभित्रको मात्रै विज्ञ मात्रै होइन पार्टी बाहिर रहेका विज्ञहरू मार्फत पनि सुझावहरू लिएर बसहरू चलाएर जानुपर्छ भनेर हामीले एउटा संयन्त्रलाई एक्टिभेट गर्दैछौँ. भने अर्को चाहिँ के त विभिन्न विषयमा, राज्य प्रणालीका विभिन्न विषयमा, संविधान संशोधनदेखि अन्य विभिन्न विषयमा नीति मन्थन भन्ने हामीले अहिले अब कार्यक्रमलाई चाहिँ निरन्तर दिँदैछौँ. त्यो नीति मन्थन मार्फत चाहिँ कस्ता नीतिहरू बन्ने, कस्ता कानुनहरू बन्ने, अथवा संसदमा चाहिँ कस्ता एक्साइजहरू हुने, यी विभिन्न विषयमा चाहिँ हामी नीति मन्थनलाई पनि निरन्तर दिँदैछौँ. भनेपछि के हो त भन्दा, एउटा जनजीविकाको सवालमा पार्टीभित्र बहस हुन्छ, जनताको बिचमा बहस हुन्छ, त्यो मार्फत आएको निचोडलाई मन्त्रीज्यूहरू अथवा प्रधानमन्त्रीज्यूलाई दिएर त्यसको कार्यान्वयन जान्छ. हामीसँग अलरेडी वार्ता पत्र पनि छ, कतिवटा चाहिँ प्राथमिकता पनि तोकेका छौँ, त्योभित्र कति काम भए नभएको कुरा पनि हेर्छ, कहाँनिर ल्याकिङ भयो भन्ने कुरा पनि हेर्छ, र पार्टीले जुन कमिटमेन्ट गरेको छ वार्तापत्र मार्फत या अस्तिको 100 बुदा मार्फत, त्यो सरकार चाहिँ कहीँ डेल त भएको छैन भन्ने लाइनले खबरदारी पनि गर्छ. भने यसरी समन्वयले चाहिँ काम गर्ने मोडालिटी हामीले बनाएको छौँ, र तिनटै पक्षको पार्टी सरकार र सदनमा चाहिँ प्रभावकारी भूमिका खेल्नको लागि चाहिने सम्पूर्ण अवयवहरूमा चाहिँ पार्टीले ब्याकअप दिने गरी अब
हजुर हुन्छ. हामीलाई समय दिनुभयो. राष्ट्रिय स्वतन्त्र पार्टीले जुन स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्नको लागि के मापदण्ड पूरा गर्नुपर्छ भन्ने विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनु भयो, यहाँलाई धन्यवाद.
हजुर, मलाई पनि मेरो र पार्टीको समग्र अहिले पछिल्लो अवस्था र हाम्रो यो स्थानीय तह निर्वाचन रूपरेखा सम्बन्धी विचारहरू राख्ने मौका दिनुभएकोमा रेडियो नेपाल र सम्पूर्ण परिवारलाई र सुन्ने सबै श्रोतालाई पनि धन्यवाद.
धन्यवाद. आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं राष्ट्रिय स्वतन्त्र पार्टीले गठन गरेको स्थानीय तह उम्मेद्वार छनौट रूपरेखा निर्माण समिति 2083 का सचिव आरके ढुङ्गानासँग. यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम पूरा हुन्छ. प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु. नमस्ते.